यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। सगरमाथा संवाद भोलि काठमाडौँमा शुरू हुँदै संवादका लागि सबै तयारी पूरा। टेरामक्स खरिदमा अनियमितता गरेको आरोपमा तत्कालीन संचार तथा सूचना प्रविधि मन्त्री मोहन बहादुर बस्नेत सहित 16 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। सबैजनासँग 3,21,83,00,000 रूपियाँ भन्दा बढ़ी बिगो माग दावी। विद्यालयको अनुकूलता मिलाएर हिउँदे अथवा वर्षे विदाको अवधिमा पनि पठन पाठन गर्न सामुदायिक विद्यालयलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रह। र इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 100 जनाको मृत्यु। समाचार अब विस्तारमा। भोलिदेखि काठमाडौँमा हुने सगरमाथा संवादको सबै तयारी पूरा भएको छ। जेठ 4 गतेसम्म हुने सगरमाथा संवादमा सहभागी हुन विभिन्न 12 देशका प्रतिनिधिहरू काठमाडौँ आइपुग्नु भएको छ। सगरमाथा संवादको पहिलो संस्करणलाई क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्यूचर अफ ह्युमेनिटी भन्ने थीमका साथ 3 दिनको छलफल तथा वार्ताहरू मूल 6 वटा विषयमा केन्द्रित हुने वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जानकारी दिनुभयो। संवादको पहिलो दिन उद्घाटन समारोहमा आमन्त्रित विशिष्ट विदेशी र स्वदेशी पाहुनाहरू सहभागी हुने संवादको मुख्य औपचारिक कार्यक्रम रहेको छ। समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ। यसैगरी कार्यक्रममा संवाद सम्बन्धी तयार पारिएको एक चिनारीयुक्त भिडियो प्रस्तुत गरिने तथा चीन र भारतका तर्फबाट प्रतिनिधिमण्डलहरूको नेतृत्व गरेर आउनुहुने विशिष्ट पाहुनाहरू र COP29का अध्यक्ष तथा अजरबैजानी राष्ट्रपतिका जलवायु विषय सम्बन्धी प्रतिनिधिले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। यस्तै संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाउनु भएको भिडियो सन्देश पनि प्रस्तुत गरिनेछ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामे लगायत क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको समस्या सगरमाथा संवाद मार्फत सम्बोधन गरिने बताउनु भएको छ। थामेमा भएको आरोही सम्मेलन र जलवायु संवादको घोषणा पत्र सहितको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले हिमालको फेदीमै पुगेर कार्यक्रम हुनु र समस्या केलाउनु प्रभावकारी काम भएको उल्लेख गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम टेरामक्स खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा तत्कालीन संचार तथा सूचना प्रविधि मन्त्री एवं प्रतिनिधि सभाका सांसद मोहन बहादुर बस्नेत सहित 16 जना विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले नेपाल दूरसंचार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, प्राधिकरणका तत्कालीन सदस्य धनराज गेवाली र टीका प्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरूषोत्तम खनाल, प्राधिकरणका निर्देशक विजय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, सुरेश बस्नेत, हिरण्य प्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्र विरूद्ध मुद्दा दायर गरेको हो। प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा र दिपेश आचार्य एवं उपनिर्देशक सन्दीप अधिकारी, परामर्शदाता कम्पनीका प्रमुख कार्यकारी अधिकृत जमल अनौती, सोही कम्पनीका स्थानीय प्रतिनिधि दिलीप कुमार गुरूङ र निर्देशक तेज प्रसाद खरेल विरूद्ध समेत मुद्दा दायर भएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो। आयोगले तत्कालीन संचार मन्त्री बस्नेत सहित आरोपी सबैजना विरूद्ध जनहित 3,21,83,77,000 रूपियाँ बिगो मागदाबी गरिएको छ। अख्तियारले मुद्दा दायर गरेपछि प्रतिनिधि सभा सदस्य मोहन बहादुर बस्नेत पदबाट निलम्बित हुनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेत पद निलम्बन भएको पत्र पढेर सुनाउनुभयो। प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष 2082-83 का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आज पनि छलफल भएको छ। छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद डा प्रकाश शरण महतले सामाजिक न्याय, उत्पादनमुखी विकासमा जोड़, निजी क्षेत्र मैत्री र प्रतिस्पर्धी अर्थतन्त्र निर्माण गरी आत्मनिर्भर अर्थतन्त्र स्थापना गर्ने लक्ष्यका साथ सिद्धान्त र प्राथमिकता आएको बताउनुभयो। नेकपा एमालेका सांसद सूर्य थापाले महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनमा 3 वटै सरकार अन्तर्गत बेरुजु डरलाग्दो देखिएकाले बेरुजु फर्स्यौट र असुल उपर गर्नुपर्नेमा जोड़ दिनुभयो। छलफलमा नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा भएका छलफल र बहसमा संसदमा रचनात्मक बहस जरूरी रहेको भन्दै यसका लागि समय कम भएको र आगामी दिनमा यसलाई सच्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो। छलफलमा सांसदहरूले शिक्षा स्वास्थ्य लगायतका संवेदनशील क्षेत्रमा पर्याप्त जनशक्ति व्यवस्थापन गरी थप व्यवस्थित बनाउन राज्यले ठोस योजना बनाउनु पर्ने, सड़क लगायतका पूर्वाधार विकास निर्माणका लागि यथेष्ट बजेट व्यवस्थापन गर्नुपर्ने लगायत बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले गवर्नर नियुक्ति केही दिनभित्र हुने बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबार स्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल राष्ट्र बैंकको गवर्नर नियुक्तिको लागि यसअघि गठित समिति विघटन गरी 3 सदस्यीय समिति पुनर्गठन गरिएको र अब 2-4 दिनभित्रै गवर्नर नियुक्ति हुने विश्वास व्यक्त गर्नुभयो।
पृथ्वीराज भट्टराईले बीचमा राजीनामा दिनुभयो, त्यो डिफर्म भयो। त्यस पछाडि फेरि हामीले चाहिँ पूर्व गभर्नरको तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यमा थप्यौँ। उहाँलाई त्यो थप्ने बित्तिकै डाक्टर विश्व पौडेलले चाहिँ राजीनामा दिनुपर्छ त्यो भनौँ। त्यो सबै डिफर्म चाहिँ तपाईँको समितिको सदस्यहरूले काम राजीनामा दिनुपर्छ भन्ने हुनाले चाँडोभन्दा चाँडो सम्पन्न गर्नको लागि फेरि हामीले हिजो पुनर्गठन गरेका छौँ। अघि तपाईँले सुनिसक्नु भएको छ, माननीय मन्त्रीज्यूको संयुक्ततामा र महाप्रसाद अधिकारी सदस्य र डाक्टर पोषराज पाण्डे सदस्यहरूको 3 सदस्यीय सुधार समिति गठन भएको छ। अब चाहिँ तलमाथि नभइकन 2-4 दिनभित्र हामीले नयाँ गभर्नर पाउँछौँ भन्ने हामीले आशा लिएका छौँ।
संचार मन्त्री गुरूङले मनसूनका कारण जोखिममा भएका कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नम्बर 11-12-13 र दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर 3-8-9 र 10 3 महिनाको अवधिका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको पनि बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गवर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीप्रति जनताको भरोसा बढ़दै गएको बताउनु भएको छ। आज कैलालीको सहजपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीको तराई मधेस जागरण अभियानले जनतामा नयाँ उभार आएको दावी गर्नुभयो। मध्य पहाड़ी लोकमार्ग अभियान जेठ मसान्तसम्म चल्ने र सगरमाथा पुगेर समापन हुने अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताउनुभयो। वसन्त ऋतुको जारी आरोहणका क्रममा हालसम्म 50 भन्दा बढ़ीले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभागको तथ्याङ्क अनुसार वसन्त ऋतुको सगरमाथा आरोहणका लागि हालसम्म 45 आरोही समूहका 458 जनाले अनुमति लिएका छन्। सगरमाथा सहित 27 हिमालका लागि 124 समूहका कुल 1140ले अनुमति पाइसकेका छन्। सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टियोगोको मृत्यु भएको छ। सगरमाथाको 4th शिविरमा हिजो राति फिलिपको मृत्यु भएको पर्यटन विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको अनुकूलता अनुसार हिउँदे अथवा वर्षे विदाको अवधिमा पनि पठन पाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै 2081 साल चैत महिनामा शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना र पठन पाठन लगायत कार्यमा असर पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। विगत तीन दशक यता मेग्दीको गलेश्वरको ऐतिहासिक स्थल ज्याम्रोक कोट क्षेत्रका दुई दर्जन भन्दा बढ़ी कुवा र पँधेराहरू नासिएका छन्। तत्कालीन पर्वत राज्य अन्तर्गतको शक्तिशाली ज्याम्रोक कोटमा 17 औं शताब्दीमा निर्माण भएका 4 कुवा र अन्य ऐतिहासिक सम्पदाहरू नासिएका स्थानीय 85 वेद प्रसाद उपाध्यायले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले दक्षिणी गाजा क्षेत्रमा रातभर गरेको हवाई आक्रमणमा कम्तीमा 100 प्यालेस्टिनीको मृत्यु भएको छ। मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका रहेका छन्। उत्तरी र दक्षिणी गाजामा हिजो गरिएको हवाई आक्रमणमा करिब 2 दर्जन बालबालिका सहित कम्तीमा 70 जनाको मृत्यु भएको थियो। इजरायलले मानवीय हित विपरीत गाजामा 3 महिनादेखि नाकाबन्दी जारी राखेको छ। इजरायलले गाजा क्षेत्रमा व्यापक आक्रमण र नाकाबन्दी जारी राखेपछि त्यहाँका हजारौं बासिन्दाहरू अन्यत्र जाने क्रम जारी रहेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राजस्व परामर्श समितिले उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ। अर्थ मन्त्रालयमा बिहिबार आयोजित कार्यक्रममा राजस्व परामर्श समितिका संयोजक एवं राजस्व सचिव दिनेश कुमार घिमिरेले अर्थमन्त्री पौडेललाई प्रतिवेदन बुझाउनु भएको हो। समितिले सबै किसिमका आर्थिक क्रियाकलापलाई कर प्रणालीमा समेट्नु पर्ने र कर आधार विस्तार गर्नुपर्ने सुझाव दिएको छ। यसका साथै डिजिटल कारोबारलाई ध्यानमा राख्दै विद्युतीय सेवा करको दायरा बढ़ाउन, अन्तर्राष्ट्रिय सेवा प्रदायकहरूबाट प्राप्त तथ्याङ्कको व्यवस्थापन गर्न, घर जग्गा कारोबार जस्ता क्रियाकलापहरूलाई व्यावसायिक रूपमा वर्गीकृत गरी कर योग्य बनाउन सुझाव दिएको छ। पूँजीगत लाभकरको अभिलेखलाई प्रविधि मैत्री र पारदर्शी बनाउन, करदाता सम्बन्धी तथ्याङ्क तथा आर्थिक विवरणको अन्तर आबद्धता कायम गर्ने प्रणाली विकास गर्नुपर्ने समितिको सुझाव छ। यस्तै भन्सार प्रणालीमा व्यापक सुधार आवश्यक रहेको, भन्सार दरहरूको पुनरावलोकन गरी आन्तरिक उत्पादनलाई संरक्षण गर्ने नीतिगत समायोजन गर्नुपर्ने, मूल्यांकन प्रणालीमा विश्वव्यापी मान्यता प्राप्त मापदण्ड अपनाउनु पर्ने, भन्सार प्रक्रियालाई अझ सरल पारदर्शी र सूचना प्रविधि मैत्री बनाउँदै डिजिटल प्रणाली प्रयोगमा ल्याउनु पर्ने सुझाव पनि दिइएको छ। प्रतिवेदनमा संघीय संरचना अनुसार संघ प्रदेश र स्थानीय सरकार बीच राजस्व सम्बन्धी अधिकार बाँडफाँड गर्दा देखिएको दोहोरोपन हटाउन स्पष्ट नीति र कानूनी आधार तयार गर्नुपर्ने लगायतका विषयहरू पनि उल्लेख छ। अर्थमन्त्री पौडेलले राजस्व परामर्श समितिले दिएका सुझावहरू आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि महत्वपूर्ण हुने बताउनुभयो। देशकै प्रमुख भन्सार नाकाको रूपमा रहेको वीरगंज भन्सार कार्यालय अर्थात एकीकृत भन्सार जाँच चौकी आईसीपीले चालू आर्थिक वर्षको 10 महिनामा 1,40,00,000,000 रूपियाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले आईसीपी भन्सारलाई 10 महिनाका लागि 1,78,00,000,000,000 रूपियाँ राजस्व संकलनको लक्ष्य दिएकोमा लक्ष्य भन्दा 38,19,00,000,000 रूपियाँ कम राजस्व असुली भएको आईसीपी भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
आईसीसी महिला टी20 विश्वकप एसिया छनौटमा बिहिबार नेपालले बहरान विरूद्ध डकोर्ट लुइस पद्धति डीएलएसका आधारमा 6 विकेटको जित दर्ता गरेको छ। समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकालेसँगै नेपालले सुपर 3 सम्भावनालाई जीवितै राखेको छ। पराजित बहरान भने समूह चरणबाटै बाहिरिएको छ। जितसँगै 3 5 अंक जोडेको नेपाल समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। पराजित बहरान 1 अंकका साथ पुछारमा छ। अब नेपालले सुपर 3 पुग्नका लागि शुक्रबार हुने हङकङ र बहरान बीचको खेल कुर्नुपर्नेछ। यो खेलमा बहरान विजयी भए नेपालको अघिल्लो चरणको यात्रा तय हुनेछ। थाइल्याण्डको बैंकक स्थित ट्रेट थाई क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि नेपालले 8 ओभरमा 56 रनको लक्ष्य प्राप्त गरेको थियो। लक्ष्य नेपालले 5.4 ओभरमा 4 विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि कप्तान इन्दु वर्माले अभिजित 24 र पूजा महतोले अभिजित 13 रन बनाए। त्यसअघि टस जितेर ब्याटिङ गरिरहेको बहरानले 12.4 ओभरमा 3 विकेट गुमाउँदै 76 रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभाग लगायत देशका पहाड़ी भूभागका थोरै स्थानहरूमा अधिकतम तापक्रम बढ़ने सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सगरमाथा संवाद भोलि काठमाण्डुमा शुरू हुँदै संवादका लागि सबै तयारी पूरा। टेरामक्स खरिदमा अनियमितता गरेको आरोपमा तत्कालीन संचार तथा सूचना प्रविधि मन्त्री मोहन बहादुर बस्नेत सहित 16 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। सबैजनासँग 3,21,83,00,000 रूपियाँभन्दा बढ़ी बिगो मागदाबी। विद्यालयको अनुकूलता मिलाएर हिउँदे अथवा वर्षे विदाको अवधिमा पनि पठन पाठन गर्न सामुदायिक विद्यालयलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रह। र इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 100 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।